مرشد فرماتے ہیں کہ ایک آدمی نے درزی کو ایک کرتا شلوار بطور نمونے کے دیا کہ یہ نمونہ ہے، اور کپڑا دیا کہ اسے سیو، اس نمونے کے مطابق میرے کپڑے کو سی کر مجھے واپس کرو۔ میرے بھائی کی یا میرے خاص دوست کی شادی ہے، اس میں کپڑے پہنوں، درزی نے کپڑے سیے اور اس کو سی کر اس کے حوالے کر دیا، اس نے رکھ لیا، اس نے کہا چلو مصروفیت ہے، شادی والے دن اس نے کپڑے نکالے، ایک جوڑا نکالا اور ایک جوڑے کو نکال کر اس نے استری کیا، استری کر کے پہنا، دیکھا وہ شلوار اتنی بڑی کہ پیچے سے بھی نیچے، پاؤں سے بھی نیچے جا رہی، بڑا غصہ آیا، یہ کون سا طریقہ سننے کا۔ خیر اس نے ضبط کیا، چلو دوسرا جوڑا نکال، دوسرا جوڑا نکالا، تو میں پہلے چیک تو کروں، چیک کرا تو دیکھا کہ اس کی شلوار گھٹنوں تک، اب تو موبائل فون اٹھایا اور کلمات متبرکات، تبرک والے کلمے اس کو سنانا شروع کیے، سمجھ لو تبرک والے کلمے، ہاں کیا کیا، اچھا دردی نے کہا کہ سر میری بات آپ ذرا تحمل سے سنیں، میری مجھ سے بھی تو پوچھے کہ میں نے ایسا کیوں کیا، اس کا پتا کیوں کیا تو نے ظالم ایسا، اس نے کہا وہ جو شلوار بڑی ہے اصل میں کپڑا بچ رہا تھا، کپڑا بچ جاتا تو کسی کام میں نہ آتا، تو میں نے اسی شلوار کے ساتھ جوڑ دیا کہ چلو کام تو رہے گا۔ یہ عجیب منطق کہ اچھا یہ جو تم نے شلوار چھوٹی کی ہے گھٹنے تک، وہ کیا چھوٹی اس لیے کی ہے کہ وہ کپڑا بچ رہا تھا، وہ کپڑا جو زیادہ بچ رہا تھا تو وہ اس لیے میں نے بچا لیا کہ اب اس سے آپ کے بیٹے کی بھی شلوار بن جائے گی، اس لیے وہ کپڑا میں نے بچا لیا، اور ناف سے گھٹنے تک چھپانا فرض ہے، آپ کا فرض ادا ہو رہا ہے، میں نے کہا شلوار کا کپڑا بچ جائے گا تو آپ کے بیٹے کی شلوار بن جائے گی۔ یہ اس نے درزی نے اپنی منطق کو پیش کی، کہا رہے ظالم تجھے کس نے کہا تھا، تیرا کام تھا، نمونہ میں نے تجھے دیا تھا، بس تو اس نمونے کے مطابق سی، کپڑا بچے یا ضائع ہو تیرا کہ تجھ کو اس سے کیا مطلب، کپڑا بچتا یا ضائع ہوتا وہ میرے تھا، تیرا کام یہ تھا کہ جو نمونے کے مطابق تجھے کپڑا دیا گیا اس نمونے کے مطابق تو کپڑا بنا کر دے دے۔ میرے مرشد یہ بات فرما کر فرماتے کہ دیکھو اللہ تعالی نے فرمایا لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ، کہ اللہ تعالی نے ہمارے لیے رسول اللہ صلی اللہ علیہ وسلم کی شکل میں ایک نمونہ عطا فرمایا، اور یہ نمونہ کیا ہے، یہ سیمپل کیا ہے، اللہ تعالی کی رضا اور خوشی کا سیمپل،
कि देखो ये एक नमूना है, इस नमूने के मुताबिक अपनी नमाजें, अपनी इबादात, अपने मुआमलात, अपनी मुआशरत, अपने अखलाक, अपनी तर्ज जिंदगी को इस नमूने के मुताबिक बनाओ। लहजा मेरे नबी का जो सैंपल है, मेरे नबी का जो नमूना है, वो हमने तुम्हारे लिए इसलिए रखा कि इस नमूने को हमने अप्रूव किया है, हमने पास किया है, और ये हमने तुम्हें इसलिए अता किया कि ये हमारी रिजा और खुशी का सैंपल है। यानी तुम ऐसे करोगे तो हम तुमसे खुश हैं, और अगर तुमने इसे ज्यादा किया या इससे कम किया, ज्यादा किया तो बिदात बन जाएगा, उससे भी हम खुश नहीं हैं, और अगर इस नमूने के अंदर तुमने कमी की, ऐसा ना किया, तो उस कमी की वजह से तुम्हारी इबादतें कबूल ना हो, न कमी न ज्यादती। ये नमूना अता फरमाया, लिहाजा इसलिए फरमाया कि कोई आबिद कसरत से इबादत करने वाला हो, बड़ी बड़ी नमाजें, बड़े तवील इबादात करे, लेकिन अगर उसकी इबादत सुन्नत के मुताबिक नहीं है, वो कबूल नहीं। इसलिए हमारे बुजुर्गों ने इस बात की ताकीद की, मेरे शेख दामद बरकातुम का भी इस बात का एहतमाम कि खुद भी सुन्नत पर अमल करने की फिक्र और कोशिश, और यही कोशिश कि मेरे शागिर्द, मेरे मुरीद और मेरे अहबाब इन सुन्नतों पर अमल करें। दादा हजरत वाला दाऊद बरकातुम को हमने देखा कि हजरत वाला ने बड़ा एहसान अजान की सुन्नतें सिखाना, खुद अजान देकर दिखाई, इकामत खुद सुनाई, फिर हमसे फरमाया हमें सुनाओ, नमाज का तरीका, दुआ मांगने का तरीका, खाने पीने, लिबास, एक एक चीज मेरे शेख दामद बरकातुम ने सिखाया। और फरमाया कि देखो नबी सल्लल्लाहु अलैहि वसल्लम के इस अमल में अल्लाह ताला की मकबूलियत है, और अगर इस सुन्नत के तरीके से छोड़कर अपनी मर्जी करना चाहे तो नतीजा ये होगा कि फिर वो इबादत नहीं कहलाएगी, क्योंकि इबादत असल में वही है जो नबी सल्लल्लाहु अलैहि वसल्लम के सुन्नत के मुताबिक और आपके तरीके के मुताबिक है, और अगर आपके तरीके के मुताबिक वो इबादत नहीं है तो फिर वो इबादत नहीं कहलाएगी, या तो वो बिदात बन जाएगी कि जिस पर अल्लाह ताला की तरफ से न अंडा मिलेगा न मिरिंडा बल्कि डंडा मिलेगा, और वो इबादत अगर नबी सल्लल्लाहु अलैहि वसल्लम के तरीके के मुताबिक है, चाहे थोड़ी है लेकिन वो नबी सल्लल्लाहु अलैहि वसल्लम के चूंकि तरीके के मुताबिक है, लिहाजा वही इबादत हमारे लिए आखिरत का सरमाया है। इसलिए हमारे बुजुर्गों ने, मेरे शेख दाऊद बरकातुम ने इस बात की ताकीद फरमाई कि सुन्नत सीखो और सुन्नत पर अमल करो। अब जैसे दाढ़ी है, दाढ़ी का रखना वाजिब है, सुन्नत असल में तरीके को बोलते हैं, आदत या तरीका। अगर जब नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत की बात आती है तो उसके माने होते हैं नबी की आदत या नबी का तरीका, ये मुराद है। इसलिए बाद दफा यूं भी कहते हैं कि सुन्नतुल्लाह, अल्लाह की सुन्नत ये है, तरीका, दस्तूर और आदत के मानों में इस्तेमाल होता है। लिहाजा एक दाढ़ी के मुतालिक जब कहते हैं तो कहते हैं जी दाढ़ी सुन्नत है, तो सुन्नत इस एतबार से है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने इस अमल को फरमाया, लेकिन एक उसकी शरई हैसियत होती है, जो उस अमल की शरई हैसियत, जैसे नमाज पढ़ना सुन्नत है या फर्ज है, फर्ज है ना, नमाज पढ़ना फर्ज है, लेकिन सुन्नत इसलिए कहेंगे कि नबी ने नमाज पढ़ी इसलिए सुन्नत, वरना उसकी जो शरई हैसियत है, शरीयत ने जो उसकी हैसियत रखी है वो ये कि नमाज का पढ़ना फर्ज है। दादा इसी तरीके से जो दाढ़ी है ना, ये दाढ़ी का रखना ये वाजिब है, और वाजिब वो मसला होता है कि अगर उस पर अमल न करे तो गुनाह मिलता है। जैसे ईद की नमाज, बकरे ईद की नमाज, जैसे वितर की नमाज है, ईशा की नमाज में जो 3 रकात वितर पढ़े जाते हैं, वो वितर की नमाज भी वाजिब है, تو میرے پیارے دوستو، نماز میں ان سنتوں کا اہتمام کرنا یہ ہماری نماز کی مقبولیت بھی بڑھائے گا اور ہماری نماز کی قیمت بڑھائے گا. اور وہ نماز جو بغیر سنت کی ہوگی اور خلاف سنت ہوگی تو میرے پیارے دوستو وہ نماز اٹھک بیٹھک تو ہوگی لیکن وہ عبادت نہیں ہوگی. اس لیے جیسے جب نماز میں کھڑا ہو تو اپنے دونوں پاؤں بالکل سیدھے قبلے کی طرف کریں، اس کا اہتمام کریں. ٹوپی کا سہ پہننا یہ سنت ہے، اور اگر اس پر کپڑا باندھ لے جس کو امامہ یا پگڑی بولتے ہیں تو سبحان اللہ، ایک اور اچھا کام ہو گیا. لیکن ٹوپی ہر حال میں سنت ہے، اب اس پر کپڑا باندھے یا نہ باندھے. اس لیے اپنا ظاہر کو سنت کے مطابق سجانا، جیسے سر پر ٹوپی ہے، بال جو ہے وہ خلاف سنت نہ ہو، بڑے بڑے بال یا تو زلفوں تک، کان کی لو تک، ایک سنت. نمبر دو یہ کہ برابر ہو ہر طرف سے، ادھر سے، ادھر سے، ادھر سے، ادھر سے، سب طرف سے بال برابر ہو. البتہ ایک بچے کا شوق عجیب تھا، وہ بچہ حجام کے پاس گیا، نائی کے پاس، اسے جا کر کہا کہ میرے ابا جیسے بال بنا دو. میں تمہارے ابا کے کیسے بال ہیں؟ اس نے کہا بیچ میں سے گنجا اور سائڈ پہ جھالک جھالک. وہ تو قدرتی چیز ہے، گویا کہ بیچ میں کھیتی اگی نہیں ہے. اور دیکھیے اللہ تعالیٰ نے عجیب رکھا، اللہ تعالیٰ نے عورتوں کا حسن بالوں میں رکھا، مرد کا حسن داڑھی میں رکھا، عورت کا حسن بال میں سر کے رکھا. لہذا مرد گنجا ہوتا ہے، عورت گنجی نہیں ہوتی، ہے نا بھائی؟ مرد گنجا ہوتا ہے لیکن عورت کے سر کے بال نہیں اڑتے، حالانکہ دماغ اس کا زیادہ چلتا ہے لیکن سر کے بال اس کے نہیں اڑتے. کیسے جیب اللہ نے رکھا نا. اور مرد کے تو اکثر ہی، کیونکہ مردوں کو امیر بننا ہوتا ہے اس لیے ان کے سر کے بال اڑ جاتے ہیں. تو کہتے ہیں جو گنجا ہوتا ہے اس کو وہ امیر ہوتا ہے، میرا سارے گنجے بےچارے امیر ہیں. وہ جیسے ہمارے یہاں یہ بیٹھے ہوئے ہوتے ہیں نا ہاتھ دیکھنے والے، بس الو بنانے کے لیے بیٹھے ہوئے، سارے بیٹھے ہیں فٹ پاتھ پر، سب کو امیر بنا رہے ہیں. تو امیر ہو جائے گا، تو کروڑ پتی بن جائے گا، کسی کو لکھ پتی بنا رہے ہیں، کسی کو، سب کو ہر طرح سے الو بنا رہے ہیں. ارے بھائی تو دوسروں کی قسمت بنا رہا ہے، تو دوسروں کو ارب پتی بنا رہا ہے، خود بھی نہیں بن جاتا. تو قلاش اور فقیروں کی طرح بیٹھا ہے فٹ پاتھ پر، جیسے مانگنے والے ہوتے ہیں نا، اللہ تجھے فلاں بنائے. انہوں نے کہا تو کوئی داڑھی واڑی ہو سکے، اللہ تجھے مدینہ دکھائے، اللہ تجھے حج کرائے. اسے کہا تو کوئی مسٹر ہے، وہ ہر ایک کو اس کے حساب سے دعا دیتے ہیں. یہ جو مانگنے والے ہوتے ہیں ایسے چکر باز ہوتے ہیں کہ ہر ایک کو اس کے حساب سے دعا دیتے ہیں، جہاں پکڑے جائیں. دیکھا کوئی ذرا نوجوان ہے، اللہ تجھے چاند جیسی دلہن عطا فرمائے، تیرے بچوں کو اللہ خوش رکھے. مختلف. تو اب یہ اتنے بڑے مقبولین ہیں کہ ان کی دعائیں قبول ہوتی ہیں، تو اپنے لیے کیوں نہیں کر لیتے؟ کس عجیب بات ہے نا بھائی. تو بہرحال دوسری سنت یہ بالوں کی کہ ہر طرف سے بال برابر ہو، ادھر سے، ادھر سے، ادھر سے، ہر طرف سے. اب یہ نہیں کہ سامنے سے چھچا بنایا، پیچھے سے جو ہے صاف کر دیا، جیسے دیگچی رکھ کے کٹوا لیتے نا یا ٹوپی رکھ کے اسٹائل بات، ایسا نہیں، ہر طرف سے برابر ہو بال، دوسری سنت. اور تیسری سنت یہ ہے کہ بالکل گنجا کر دو. آئیے جناب، رات بستر لگا دیں گے آپ کے لیے. تیسری سنت یہ ہے بالوں کی کہ سب طرف سے بالکل یعنی گنجا کر دینا، یہ تیسری سنت ہے بال کی. اور چہرے ہے، ایک مٹھی داڑھی رکھنا مرد کے لیے واجب ہے، ایک مٹھی سامنے سے، ایک مٹھی دائیں سے، ایک مٹھی بائیں سے، تینوں طرف سے ایک مٹھی داڑھی کا رکھنا یہ واجب ہے. اور داڑھی کو ایسے چھپائے نہیں بلکہ ظاہر کرے، ایسے، یہ طریقہ ہے. اور مونچھیں سنت کے مطابق برابر کر دیں، یہ سنت طریقہ. اور افضل یہی ہے کہ مونچھوں کو برابر کر دیں. देखो एक मुल्क था, उस मुल्क का जो सदर था, जब सदर नहीं बना था ना, बड़ी बड़ी मूछें थी, और सदर बनने से पहले उसने मूछें कटवा दी। पता चला कि इज्जतदार ओहदे के लिए मूछें नहीं होनी चाहिए, है ना जनाब? शायद आप लोग भी उस मुल्क के सदर को जानते हो। तो इज्जतदार ओहदे के लिए मूछें, तो अभी इलेक्शन का जमाना करीब है, मूछें सुन्नत के मुताबिक बनवा ले, कटवा ले, शायद कि कोई सदर बन जाए। ये हो गया चेहरा सुन्नत के मुताबिक। नाप से लेकर घुटने तक छुपाना फर्ज है। कुर्ता शलवार बनवाया तो अपने बटन उसमें बटन ना लगवाए, आस्तीन खुली रहे, ये सहाबा का तरीका था। और वो जो अंग्रेजी कॉलर बनाते हैं वैसे कॉलर ना बनवाए, शेरवानी कॉलर ये कहलाते हैं, या गर्मी ज्यादा लगती है तो कॉलर भी हटा दे। तो कॉलर को हटाएगा तो कहेंगे इस कॉलर को हटा के इस कॉलर बन जाओ, ठीक है जरा। और दामन चौरस रखे, चौकोर, गोल दामन ना हो, चौकोर दामन। और बेहतर ये कि कुर्ता जरा लंबा हो ताकि घुटने से थोड़ा नीचे हो। और अपनी जब शलवार हो वो शलवार को टखने से ऊपर रखे, क्योंकि मर्दों के लिए शलवार को टखने से नीचे लटकाना हराम और गुनाह कबीरा है। शलवार को टखने से ऊपर रखिए, खड़े होने की हालत में और चलने की हालत में। और मेरे प्यारे भाइयों और दोस्तों, ये मसला सिर्फ नमाज का नहीं है कि मस्जिद में आए और शलवार ऊपर कर ली और मस्जिद से निकले फिर वापस हुई, बल्कि मर्द के लिए ये मसला खड़े होने और चलने की हालत में है। हां, बैठे में छुप जाए, लेटे में छुप जाए, कोई गुनाह नहीं है। बल्कि अगर मोजा पहनता है, मोजे से छुपना ये गुनाह नहीं है, बल्कि वो लिबास जो ऊपर से आ रहा है, जैसे सर्दी में अगर चादर भी ओढ़ता है तो वो भी टखने से नीचे ना लटके। अब ये जाहिर हो गया ऐसा मुसलमान का कि दूर से देखकर पता चलेगा कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का गुलाम चला आ रहा है। दूर से भी देखकर पता चलेगा कि देखो इसने अपना हुलिया सुन्नत के मुताबिक बनाया हुआ है। अल्लाह ताला हमें सुन्नतें सीखने और उस पर अमल करने की तौफीक अता फरमाए। देखिये, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हमारे जो रसूल हैं, हमारे नबी हैं, उनसे मोहब्बत सिर्फ काफी नहीं है, उनकी उनसे मोहब्बत की अलामत यह है कि उनकी बात मानी जाए। एक आलिम क्या कहने लगे कि अबू लहब जो नबी सल्लल्लाहु अलैहि वसल्लम के चचा, जब आप सल्लल्लाहु अलैहि वसल्लम की विलादत हुई, पैदाइश हुई, तो जिस बांदी ने आकर खबर दी आप सल्लल्लाहु अलैहि वसल्लम की पैदाइश की, तो उंगली के इशारे से उसको आजाद कर दिया। मोहब्बत कैसी, लेकिन बात नहीं मानी, फायदा है कोई? इसलिए वो आलिम कहते हैं कि जश्न विलादत जो है वो अबू लहबी लश्कर वाले मनाते हैं, है ना जनाब? क्योंकि जश्न तो मनाते हैं विलादत का, बात नहीं मानते, यानी सुन्नत पर अमल नहीं करते। अगर अब तो नतीजा क्या होगा, हमें हमारे काम नहीं आएगा। इसलिए हमारा जी सीरत का जलसा, सीरत की तकरीरें, नाज शरीफ पढ़े, लेकिन हमारा अमल सुन्नत के खिलाफ हो, इससे अल्लाह ताला हम सबकी हिफाजत फरमाए और सुन्नतें सीखने और उस पर अमल करने की तौफीक अता फरमाए। वाखिरु दावाना अल्हम्दुलिल्लाह।